کہہ رہا ہوں مخصوص طبقہ جو ہمیشہ فائدہ اٹھاتا ہے ان سے, اس کو پھر فائدہ پہنچایا ہے.
فائنانس منسٹر اسحاق ڈار صاحب وہ اس تنقید کا جواب دیتے ہیں اور وہ یہ کہتے ہیں کہ یہ بجٹ بالکل غریب دوست ہے اور یہ جو تنقید ہے یہ جواز نہیں رکھتی ہے. فائنانس منسٹر نے کیا کہا آج پوسٹ بجٹ اپنی اسپیچ میں اور کیا کہتے ہیں, آئیے سنتے ہیں.
یہ غریبوں کے لیے اس میں کچھ بھی نہیں, تو میں کچھ چیزیں جلدی سے گنوانا چاہتا ہوں کہ بینظیر انکم سپورٹ فنڈ وہ کس کے لیے, آپ سب کو پتا ہے وہ موسٹ ونریبل لوگوں کے لیے ہے, اور وہ ہم 102 بلین پہ لے کے گئے. یعنی ایک بیت المال جو ہے وہ ڈس ایبلڈ علاج جو اگین یعنی بہت زیادہ پسا ہوا طبقہ اس سے فائدہ اٹھاتا ہے, اس کو ہم نے 100% انکریز کیا, 2 سے 4 بلین کیا. پی ایم یوتھ لون اسکیم ہے, یہ مرحلہ امیروں کے تو لیے, کوئی امیر جا کے تو اپلائی نہیں کرتا, اس کی تفصیل میں نے دی تھی. ٹیکس ریٹ پہ ہم نے جو ریلیف دی ہے کہ جی 4 سے 5 لاکھ کا جو سیلریڈ لوگ ہیں ان کی 3% ہم نے وہ ٹیکس سلیب کم کی ہے, جو نان سیلریڈ ان کی بھی 3% 4 سے 5 لاکھ کم کی ہے. یہ کیا امیروں کے لیے ہے؟ شیورلی ناٹ. اسی طرح ویڈوز کے لیے جو ہم نے شہدا کی ویڈوز ہیں, جو ہم نے یعنی 2001 کے بعد کے شہدا کی جتنے شہدا ہیں.
اسحاق ڈار صاحب اپنے بجٹ کو ڈیفینڈ کر رہے تھے, ساتھ ساتھ ایک وربلی میں بتاتے چلوں, میاں ابرار صاحب یہ سابق صدر ہیں کراچی چیمبر آف کامرس کے, انہوں نے بھی انڈورس کیا اس بجٹ کو, اور ان کا یہ کہنا ہے کہ اس میں جو انیشیٹو لیے گئے ہیں اس کے بڑے دور اثرات ہیں. یہ ہم نے کافی ایک ابتدائی تمہید تھوڑی طویل بھی ہوگی جس میں ہم مختلف جو نقطۂ نظر ہیں آپ کے سامنے رکھے ہیں. اب آتے ہیں اپنے ڈسٹنگوش پینل کی طرف, ان سے آپ کا تعارف کراتے چلیں. ہمیں جوائن کیا ہے سید نواب حیدر نقوی صاحب نے, ڈسٹنگوشڈ نیشنل پروفیسر آف اکنامکس, آتھر ہیں تقریباً 50 سے زیادہ بکس کے جو ڈیولپمنٹ اکنامکس سے متعلق ہیں. اس کے علاوہ کرنٹلی ڈائریکٹر جنرل کے طور پہ سرو کر رہے ہیں فیڈرل اردو یونیورسٹی آف سائنس اینڈ ٹیکنالوجی میں. ہمیں جوائن کر رہے ہیں پروگرام کے اس حصے میں شیخ فیاض الدین صاحب, ممبر نیشنل اسمبلی ہیں, پاکستان مسلم لیگ نواز کے ساتھ تعلق, اور اس کے علاوہ وہ ممبر ہیں نیشنل اسمبلی کی کمیٹی اور اکنامک افیئرس کے. اور ہم نے اسی سیگمنٹ کے لیے گفتگو کی ہے ڈاکٹر سلمان شاہ صاحب سے, فارمر فائنانس منسٹر ہیں, ان کا نقطۂ نظر بھی ہم اسی سیگمنٹ کے اندر انکارپوریٹ کریں گے. تمام مہمانوں کا بہت شکریہ اور خیر مقدم. سید نواب حیدر نقوی صاحب, آپ سے ہم گفتگو کا آغاز کرتے ہیں. پہلے تو جنرلی بتائیے گا, تنقید بھی آپ نے سن لی, اپوزیشن ہمیشہ اسی نوعیت کی تنقید کرتی ہے, ایک بجٹ کو ریٹ کرنے کے لیے ایک اکیڈیمک کویسچن ہے, اس کو کم یا زیادہ نمبر دینے کے لیے کیا پیمانہ, کیا گیج ہونی چاہیے ہمارے سامنے؟
حقیقت یہ ہے کہ کوئی خاص پیمانہ نہیں ہے, کیونکہ جہاں تک کہ بجٹ کا تعلق ہے, اچھا میں یہ واضح کر دوں کہ میں فائنانس منسٹر تو نہیں ہوں, تو میں ان کی پوزیشن سپورٹ نہیں کروں گا. میں چونکہ اکیڈیمک آدمی ہوں
جی,
لہٰذا میں بہت حد تک ایک ان بائسڈ ویو,
ہم نے اسی لیے سوال بھی بڑا اکیڈیمک انداز میں آپ کے سامنے رکھا ہے جی,
ان بائسڈ ویو ہے. تو اب یہ کہ جہاں تک, لیکن فائنانس منسٹر, ایک منٹ کے لیے اگر میں بن جاؤں تو یہ کہوں گا کہ فائنانس منسٹر کی اوپر کچھ ایسے کنسٹرینٹس ہیں, ایسی پابندیاں ہیں کہ کچھ کر نہیں سکتے, ان کے ہاتھ پاؤں بندھے ہوئے ہیں, کیونکہ آئی ایم ایف سے, انٹرنیشنل مانیٹری فنڈ سے جو قرضہ دیا ہے, تو اس میں یہ شرط ہے کہ پرائیورٹی یہ ہوگی کہ فسکل ڈسپلن آپ قائم ہوگا. فسکل ڈسپلن یہ کہ بیلنس آف پیمنٹس اور فواد ٹھیک کریں گے, اور بجٹ ڈیفیسٹ جو ہے اس کو 6.3% کے اوپر اسٹیبلائز کریں گے.
صحیح,
تو یہ انہوں نے کہا بھی ہے, اپنی تقریر میں بھی کہا ہے یہ کہ میں جو سب سے بڑی پرائیورٹی میری اس وقت ہے وہ یہ ہے کہ میں آئی ایم ایف کے ٹارگیٹ کو پورا کروں.
صحیح,
اس کے ذریعے تو وہ اس سلسلے میں انہوں نے جو ٹیکسز کے اندر اضافہ کیا ہے, ایکسپینڈیچر کے اندر بھی کچھ تھوڑا انہوں نے ڈھونڈنے کی کوشش کی ہے.
صحیح,
لیکن بدقسمتی سے وہاں گزارش کو زیادہ ہے نہیں.
نقوی صاحب, تھوڑی سی ایکو آ رہی ہے آپ کی آواز, ہم تک زیادہ واضح نہیں پہنچ پا رہی, ہمارے پروڈیوسرز آپ کے ساتھ دوبارہ کانٹیکٹ کرتے ہیں. مین وائل ہم بات کرتے ہیں, ہمارے ساتھ موجود ہیں شیخ فیاض الدین صاحب, ممبر نیشنل اسمبلی پاکستان مسلم لیگ نواز کے ساتھ ان کا تعلق ہے. شیخ صاحب, آپ نے تنقید سنی ہوگی اپوزیشن جماعتوں کی, فارمر فائنانس منسٹر ہیں کے پی کے اندر اور جماعت اسلامی کے کو ہیڈ بھی کرتے ہیں سراج الحق صاحب, انہوں نے بھی بالکل اسی طرح کے خیالات کا اظہار کیا ہے کہ غریب آدمی کے لیے کچھ نہیں ہے, مشکل بنا دیا گیا ہے. عمران خان بھی یہ کہتے ہیں کہ یہ ان چند افراد یا خاندان یا اس طبقے کو سپورٹ کیا گیا ہے جو بنیادی طور پہ پی ایم ایل این کو سپورٹ کرتا ہے, تو بجٹ میں عام آدمی کے لیے کچھ نہیں ہے. کیسے آپ رسپونڈ کریں گے اس کرٹیسزم کو؟
جی, السلام علیکم. جی, بات یہ ہے کہ اپوزیشن کا تو کام ہی یہی ہے کہ وہ اعتراض کرے, अगर इतराज बुरा इतराज हो तो ये भी अच्छी बात नहीं, कोई कंस्ट्रक्टिव बात हो तो उसके लिए इसाक डार साहब ने असेंबली के फ्लोर पे भी कहा है और टेलीविजन पे भी आके कहा है कि जो भी अच्छी तजावीज है आप लाइए, सिर्फ इतराज करने से तो बात नहीं होती ना। तो मैं ये समझता हूँ कि इन हालात में इससे बेहतर बजट मुमकिन ही नहीं था। आप ये देखें कि उन्होंने नए टैक्स पेयर को तलाश करने की कोशिश की है, 1 लाख पिछले साल में उन्होंने इंक्लूड किए हैं और 1 लाख अगले साल टारगेट है। पुराने टैक्स पेयर पे कोई नया बोझ नहीं डाला गया, बल्कि सैलरीड तबके को जैसे इसाक डार साहब कह रहे थे कि उन्होंने रिलीफ दिया है, इसी तरह गरीबों के लिए उन्होंने जो बेनजीर इनकम सपोर्ट प्रोग्राम है, जब हमारी हुकूमत आई तो 40 अरब रुपए था, आज वो 102 अरब पे है। इसी तरह आप देख लें बैतुल माल का 2 से 4 अरब रुपए कर दिया गया है। हर सेक्टर में गरीबों की मदद की कोशिश की गई है और आप ये देख लें तमाम इंडिकेटर जो भी हैं मार्शल के, वो ये बता रहे हैं कि पाकिस्तान राइट ट्रैक पे जा रहा है, तरक्की की तरफ जा रहा है।
लेकिन क्रिटिसिज्म ये है कि ये सारा जो इंडिकेटर्स हैं या जिसमें खासतौर पर ज़र मुबादला के ज़खायर बताए गए, लोग ये कहते हैं कि एक तो वो कर्जों के ऊपर बेस करते हैं, जो नेशनल पोटेंशियल है उसको एक्सप्लोर करने की कोशिशें नहीं की गई हैं, टैक्स नेट बढ़ाने की बात कोशिश नहीं की गई है। 1 लाख आप जो फिगर दे रहे हैं, पाकिस्तान की पॉपुलेशन अगर 20 करोड़ के करीब है तो लोग तो शायद इससे कहीं ज्यादा हों जो टैक्स नेट में आ सकते हैं, ये क्रिटिसिज्म है। इसको आप कैसे रिस्पॉन्ड करेंगे? बेहतर ये है कि मुझे एक चंद सेकंड की आप एक साउंड बाइट सुनवाने दें, आपको फार्मर फाइनेंस मिनिस्टर हैं, चूंकि वो क्रिटिक हैं आप इस बजट के ऊपर, तो फिर आप उसको बेहतर रिस्पॉन्ड भी कर सकेंगे। सलमान शाह साहब से हमने बात की है, फार्मर फाइनेंस मिनिस्टर हैं, सदर मुशरफ के दौर में उनके पास ये जिम्मेदारियां रही, इसके अलावा एडवाइजर रहे वो तवील अरसा पाकिस्तान के प्राइम मिनिस्टर के ऑन फाइनेंशियल इशूज। सलमान उनसे डॉक्टर सलमान से जब हमने पूछा तो आइए सुनते हैं कि वो क्या कहते हैं इस बजट के बारे में। डॉक्टर सलमान शाह साहब, फॉर्मर फाइनेंस मिनिस्टर, आपका बहुत शुक्रिया, आपका आपने हमें ज्वाइन किया है। बजट पे बात करना चाहूँगा, आपका एनालिसिस, दोनों तरह की तनकीद भी आ रही है, कुछ लोग इस बजट की सपोर्ट में भी बात कर रहे हैं और खासतौर पर फाइनेंस मिनिस्टर उसको डिफेंड भी कर रही हैं। आपने इस बजट को कैसे देखा है, बड़े रियलिस्टिक ग्राउंड्स पे हमें बताइएगा। आपने खुद भी, आपके पास ये कलमदान रहा है, जो चैलेंजेस, जो मजबूरियां हुकूमत के सामने होती हैं, बजट प्लानर्स के सामने होती हैं, उनसे भी आप अच्छी तरह वाकिफ हैं, तो ये बजट कैसा पाया आपने?
देखिए बात यह है कि ये इस हुकूमत का तीसरा बजट है, इसको आप एक मिड टर्म बजट कह सकते हैं।
सही।
और जितने भी टारगेट्स थे इस बजट से पहले लास्ट बजट के, वो तो पूरे नहीं हुए। जो इकोनॉमिक ग्रोथ थी वो 6.5% होनी थी, वो 4.2% हुई है। इंडस्ट्रियल ग्रोथ, लार्ज स्केल मैन्युफैक्चरिंग ग्रोथ हुई है, एग्रीकल्चर में भी ग्रोथ पूरी नहीं हुई। इसके साथ साथ भी गुर्बत में भी इजाफा है, बेरोजगारी में इजाफा है, बाकी जो डेफिसिट IMF के साथ डेफिसिट था वो भी मुझे लगता है कि क्योंकि सर्कुलर डेट जो है वो 500-600 अरब का बना हुआ है और वो इस डेफिसिट में उसको इंक्लूड नहीं किया गया, अगर उसको आप इंक्लूड करें तो वो भी फिर खासा बड़ा डेफिसिट बन जाता है।
सही।
तो इसका मतलब ये है कि पिछले इस हुकूमत की जो स्ट्रेटजी चल रही है, इकोनॉमिक स्ट्रेटजी, वो डिलीवर नहीं हो रही जो उनके ऑब्जेक्टिव्स हैं।
सही।
और ऊपर से ये जो बजट आया है इसमें एक किस्म का फिर से नॉन ग्रोथ टाइप बजट है, जिसमें खासी हैवी टैक्सेशन की गई है, पर्टिकुलरली जो मैन्युफैक्चरिंग सेक्टर है उसके ऊपर की गई है और कैपिटल मार्केट्स पे की गई है। और ये दो एरियाज हैं जहां से आपने इकोनॉमिक ग्रोथ लेनी थी।
सही।
अब एनवायरनमेंट भी अगर देखी जाए तो एनवायरनमेंट इस वक्त डिफ्लेशन की है दुनिया में, यानी कि आपका वो जो है प्राइसेस जो है आउटपुट की वो गिर रही हैं, लेकिन पाकिस्तान में जो आपकी इनपुट प्राइसेस है वो उतनी तेजी से नहीं गिर रही जितनी तेजी से आउटपुट गिर रही है।
सही।
और मैन्युफैक्चरिंग सेक्टर और इवन दी एग्रीकल्चर सेक्टर में जो मुनाफा था प्राइवेट सेक्टर का वो बहुत बुरी तरह मुतासर हुआ है।
सही।
और उसके ऊपर आपने खासी हैवी टैक्सेशन भी कर दी है, सो इससे तो ये लगता है कि आपका वो जो है इन्वेस्टमेंट जो है प्राइवेट सेक्टर इन्वेस्टमेंट उसमें खासा डिप आएगा जो पहले बहुत लो थी।
जी فیاض الدین صاحب آپ نے یہ کرٹیسزم سنا ہے, آپ اس کو رسپونڈ کیجیے گا, پھر اس کے بعد ہم جائیں گے سید نواب حیدر ندوی صاحب کے پاس.
جی, ڈاکٹر صاحب کا میرے دل میں بے انتہا احترام ہے اور ان کی قابلیت سے کوئی شبہ ہی نہیں ہے, لیکن ڈاکٹر صاحب نے یہ نہیں دیکھا کہ جو ہماری گروتھ ریٹ یہ بتا رہے تھے کہ 13-14 میں 4.02% ہے اور اس سال 4.24% ہے. ہمارا ٹارگیٹ 5% کا تھا, لیکن وہ 4.2% اس لیے ہوئی ہے کہ پوری دنیا میں کموڈیٹی کی پرائسز کم ہوئی ہیں, تو اس کا اثر پاکستان میں تو آنا تھا. لیکن آپ یہ دیکھیں کہ اس سال جو ہماری گروتھ ریٹ ہے پچھلے 7 سال میں سب سے ہائیسٹ ہے, تو اس بات کو بھی جو آپ کنسیڈر دیکھیں, دنیا کے حالات بھی آپ دیکھیں. تو دوسرا جو ڈاکٹر صاحب نے کہا کہ ہیوی ٹیکسیشن کی ہے, یہ بھی تو بتائیں کس سیکٹر پہ ہیوی ٹیکسیشن ہوئی ہے. ہاں ہوئی ہے, جن کی 50 کروڑ سے زیادہ آمدن ہے وہ زیادہ ٹیکس دیں گے, جو سیلریڈ پرسن ہے ان پہ ٹیکس کم کیا گیا ہے. اس کے باوجود اب ایس بی آر کے فگر دیکھیں کہ جب ہم حکومت میں آئے تو 1,946 بلین ہمارا جو تھا اس وقت ایس بی آر کی آمدن تھی, اور اس سال جو ہوئی ہے وہ 2,605 بلین روپیز ہوئی ہے, اور اگلے سال کا ٹارگیٹ ہمارا 3100 بلین کا ہے. تو ہم اس میں پروگرس کر رہے ہیں, ہماری جو پروگرس ریٹ ہے اس وقت 11.5% ہے, تو یہ میں سمجھتا ہوں بڑی مناسب ہے. اور یہ ڈاکٹر صاحب ضرور اعتراض کریں, ان کا بے حد احترام ہے, اور ان سے میں ایز اے وزیر فائنانس منسٹر جنہوں نے پاکستان کی بڑی خدمت کی ہے, لیکن میں یہ سمجھتا ہوں کہ ان حالات میں اس سے بہتر بجٹ کو اعتراض ہر کوئی کر سکتا ہے. آپ بجٹ خسارہ دیکھیں, جب ہم حکومت میں آئے تھے, ہماری مسلم لیگ حکومت میں آئی تو 8.2% بجٹ خسارہ تھا, 14-15 میں ہم 5% پہ لے آئے, اور 15-16 میں ہمارا ٹارگیٹ 4.3% ہے, اور ان شاء اللہ ہم اسے اچیو کریں گے. آپ جو بھی اٹھا کے دیکھ لیں گے, ایگریکلچر کی یہ کہہ رہے ہیں, آپ ہماری کاٹن کراپ دیکھیں, اس دفعہ ریکارڈ کاٹن کراپ ہوئی ہے, 1,50,00,000 بیل ہوئی ہے جو پاکستان میں ریکارڈ ہے, لیکن یہ ضرور اس کا اثر یہ ہے کہ دنیا میں کموڈیٹی کی پرائسز کم ہوئی ہیں, تو گروور کو اس کو پیسے نہیں ملے, ویسے نہیں ملے جو ملنے چاہیے تھے. تو اوور آل ہم ترقی کی طرف جا رہے ہیں, جہاں تک میں یہ کہتا ہوں کہ یہ اس سے بہتر بجٹ ہو ہی نہیں سکتا ان حالات.
بہت شکریہ آپ کا فیاض الدین صاحب, ممبر نیشنل اسمبلی, ممبر نیشنل اسمبلی کمیٹی آن اکنامک افیئرز, آپ نے ہمیں جوائن کیا, آپ کا بہت شکریہ. اور پروفیسر صاحب, آپ سے گفتگو کا وہیں سے آغاز کریں گے جہاں پہ یہ سلسلہ منقطع ہوا تھا. اب اس وقت آپ ہمارے ساتھ 1-on-1 ہیں, اور ہم بالکل اکیڈیمک انداز میں اور بالکل انڈیپینڈنٹ انداز میں بات کریں گے. آپ نے کہا کہ میں چونکہ فائنانس منسٹر نہیں ہوں, ہم آپ کو یقین دلاتے ہیں کہ اس پروفائل کے ساتھ اگر آپ امریکہ میں, یورپ میں, ان ملکوں میں ہوتے تو آپ کا الیکٹڈ ہونا ضروری نہیں تھا, آپ کے پاس یہ پورٹ فولیو ہو سکتا تھا. لیکن خیر, پاکستان ہے, اس کے حقائق مختلف ہیں. آپ ہمیں بتائیے, اگر آپ فائنانس منسٹر ہوتے, آپ کیسا بجٹ بناتے؟ پاکستان کی جو معیشت کی بنیادیں ہیں وہ آپ کے سامنے ہیں, جن بنیادوں پہ وہ معیشت کھڑی ہوئی ہے. جی
جی, تو آپ مجھ سے بات کر رہے ہیں؟
جی بالکل, یہ سوال آپ سے تھا.
جی اچھا, یہ پتہ نہیں کیا ہوا ہے, یہ پکچر یہاں پر صاف نہیں ہے, لیکن
ہم آپ کو دیکھ سکتے ہیں, آپ ہم آپ کو دیکھ بھی سکتے ہیں, سن بھی سکتے ہیں.
ہاں ٹھیک ہے
جی.
تو یہ ہے کہ میں اگر فائنانس منسٹر ہوتا تو میں کوشش کرتا کہ بیسک جو چیلنجز ہیں پاکستان کو, وہ اس پہ توجہ کرتا, اور بجٹری ڈیفیسٹ کے اوپر اتنی توجہ نہ کرتا.
صحیح,
ہمارا جو بیسک چیلنج ہے اس وقت وہ یہ ہے کہ گروتھ ریٹ کو بڑھانا, دوسرے انمپلائمنٹ کو کم کرنا, انکوالٹیز آف انکم اینڈ ویلتھ کو کم کرنا. اچھا, اس سلسلے میں کوئی ایفرٹ نہیں ہوئی, اس بجٹ میں کوئی ایفرٹ نہیں ہوئی.
صحیح,
یہ ہے کہ اس میں
وہ ایفرٹ اگر ہوتی تو کس نوعیت کی ہوتی, کیسے ریفلیکٹ کرتی وہ؟
یہ اس طریقے سے ہوگا ریفلیکٹ کہ آپ جو بجٹ ری ایلوکیشن, ایک تو یہ کہ ٹیکس اسٹرکچر, وہ اس کو یہ ضرورت ہے کہ اس کو پروگریسو بنایا جائے, جو امیروں کے اوپر لگے, وہ جو یہاں پر ایک کانسٹنٹ ٹینڈنسی ہے کہ جو امیر طبقہ ہے اور وہ اس کے اوپر جو ہے کچھ ٹیکس نہیں لگتا, وہ ایک نہ ایک طریقے سے اس کو ایگزمپشن مل جاتا ہے. آپ فرض کیجئے بہت سے, بلکہ زیادہ تر امیر آدمی, اس میں ہمارے پرائم منسٹر بھی شامل ہیں اور فائنانس منسٹر بھی شامل ہیں, وہ یہ ہے کہ ایگریکلچرل انکم ٹیکس کو اوائڈ کرنے کے لیے وہ یہ کہتے ہیں کہ ہماری زیادہ تر جو انکم ہے وہ ایگریکلچر سے آتی ہے, لہٰذا وہ ٹیکس نہیں ہے. اچھا, ایک تو اس طریقے سے بہت بار وہ کھول کھلا ہوا ہے.
آپ یہ کہتے ہیں کہ ایگریکلچر کو سپورٹ ضرور کریں, لیکن وہاں سے آنے والی انکم کے اوپر ٹیکس ہونا چاہیے, رائٹ؟
नहीं, एग्रीकल्चर के ऊपर तो खैर टैक्स होना ही चाहिए, उस पर बहस है, उस पर बहस है कि एग्रीकल्चर इनकम टैक्स होना चाहिए नहीं होना चाहिए, वो एक दूसरी बात है। लेकिन ज़्यादा ख़राब बात यह है कि अपनी वेल्थ को एग्रीकल्चर एक्ट आप डिक्लेयर करते हैं जबकि आप अर्बन एरियाज में रह रहे हैं,
सही,
ये गलत है। तो ये लेकिन बदकिस्मती से ये एक टेंडेंसी है।
एम्प्लॉयमेंट आप कैसे जनरेट करते हैं? आपने कहा कि एम्प्लॉयमेंट जनरेट होनी चाहिए, क्योंकि इस बजट में तो हमें ये नज़र आ रहा है कि पिछले 1.5 से 2 साल में 15 लाख तकरीबन बेरोजगार अफराद, उनका इजाफा हुआ है, क्योंकि नए लोग जो क्वालिफाई होकर उस स्कूल में आते हैं।
अच्छा, अनएम्प्लॉयमेंट के बारे में जो फाइनेंस मिनिस्टर का क्लेम ये है कि थोड़ा कम हुआ है
जी
अनएम्प्लॉयमेंट, लेकिन ये ऐसी बात है कि प्लानिंग जो मिनिस्टर हैं, मिनिस्टर ऑफ प्लानिंग
जी
एहसन इकबाल साहब, उन्होंने नेशनल इकोनॉमिक काउंसिल में जो बयान दिया है, और ये वो हायर काउंसिल है
जी,
तो इकोनॉमिक, उसमें उन्होंने कहा कि 8.5 है हमारा जो है अनएम्प्लॉयमेंट रेट, जो बहुत ज़्यादा है।
सही,
अनएम्प्लॉयमेंट रेट के ऊपर यहाँ जो बगावत भी हो सकती है बिल के अंदर, मतलब ये है कि इतना ज़्यादा ये रेट है, तो ये इस तरफ कोई ख़ास तवज्जो नहीं दी जा रही।
सही,
यानी मतलब ये है कि इनका, अच्छा अब वहाँ मसला ये है कि ग्रोथ रेट हमारा जो कमोडिटी प्रोड्यूसिंग सेक्टर से
जी
कम हुए चले जा रहा है, कम हुए चले जा रहा है। इंडस्ट्रियल ग्रोथ जो मेन ड्राइवर होता है इकोनॉमिक प्रोग्रेस का, वो एक है स्लो डाउन।
सही,
एग्रीकल्चर जो बड़ा हमारा वो है, वो भी एक्चुअली स्लो डाउन हो रहा है। सारा सर्विसेज सेक्टर में जो भी थोड़ी बहुत है, वो सर्विसेज सेक्टर के अंदर जो बहुत बड़ा बहुत हो रहा है, ये एक वीक।
लेकिन प्रोफेसर साहब, ये जो गवर्नमेंट शायद ये बताने में तो हक बजाने पर है कि पिछले 15 बरसों में जो चैलेंजेस हैं, खासतौर पर दहशत गर्दी का जो चैलेंज है, उसने मईशत को बुरी तरह से नुकसान पहुँचाया है, तो उसको दोबारा रिवैम्प करना, उसको रीऑर्गेनाइज करना, उसकी मुरम्मत करना, वो कुछ आसान काम तो नहीं होगा
जी? नहीं आसान, वो ये तो है, आसान काम नहीं है, क्योंकि लेकिन बजट वो एक कम्प्रोमाइज़ का नाम है
जी,
यहाँ पर जो है कंसिस्टेंसी की बात नहीं है, बल्कि कम्प्रोमाइज हैं जो सोसाइटी के मुख्तलिफ हैं
सेगमेंट,
उनको उनके जो मफादात हैं वो, अच्छा तमाम दुनिया में ऐसा होता है कि ये पाकिस्तान की बात नहीं है, ये तमाम दुनिया में ऐसे, अमेरिका में भी है, सही है।
एग्जैक्टली, मैं बिल्कुल ये सवाल करना भी जा रहा था, मैंने फाइनेंस मिनिस्टर से पूछा भी है, लोग कहते हैं सरमायादाराना बजट है, पूरी दुनिया का निज़ाम सरमायादाराना है, वो सरमायादार को सपोर्ट करते हैं ताकि वो बिजनेस एंड जॉब्स अपॉर्चुनिटी जो है वो क्रिएट करें।
एक्चुअली सरमायादाराना है, वो सरमायादार जो है वो, चूँकि उनकी तरफ तवज्जो ज़्यादा है जाहिर है, और यही खराबी है, वो चूँकि सोशल जस्टिस के बारे में हमारा जो है मामला वो बहुत कमज़ोर है।
सही,
यानी हम सोशल जस्टिस की तरफ तवज्जो नहीं दे रहे, और ये कि मैंने अभी जो आपको 3 चीज़ें बताई थी, ये इंक्लूसिव ग्रोथ जो आजकल आप बहुत लग ये
सुनते रहते हैं जी,
तो उसमें ये 3 चीज़ें शामिल हैं, एक ग्रोथ रेट, एक अनएम्प्लॉयमेंट रेट, एक इनक्वालिटी सब में हम कमज़ोर हैं।
अच्छा प्रोफेसर साहब, मुझे इस सेगमेंट को वाइंड अप करना है, लेकिन मैं एक सवाल करना चाहूँगा कि पाकिस्तानी मईशत, उसका पोटेंशियल आपके नज़दीक आप क्या देखते हैं, और हमारी जो पॉलिटिकल एलीट है जो बुनियादी तौर पे फैसला साजी करने का जिसके पास इख्तियार है, वो कितनी अहलियत रखती है उसको एक्सप्लोर करने की, एक बात, और दूसरा ये कि क्या बजट महज अखराजात और आमदन के तखमीने का नाम है, या इसके अलावा बुनियादी जो स्ट्रक्चर है मईशत का उसको भी बिल्डअप करना, वो भी सियासी अशराफिया की और कायदीन की जिम्मेदारियों का हिस्सा है
जी। तो अब ये है कि एक्सपेंडिचर के अंदर भी जरूरत ये थी कि एजुकेशन के ऊपर ज़्यादा तवज्जो देते और कम्युनिटी प्रोड्यूसिंग सेक्टर जो हैं उनकी तरक्की पर देते, लेकिन इस मरतबा ये हुआ है कि सारा का सारा जोर इंफ्रास्ट्रक्चर के ऊपर।
सही,
अच्छा इंफ्रास्ट्रक्चर होना चाहिए, मतलब इसमें कोई शक, इसमें कोई शक नहीं है कि इकनॉमिक प्रोग्रेस, लेकिन वो सेंस ऑफ प्रोपोर्शन की बात है, वो गवर्नमेंट में सेंस ऑफ प्रोपोर्शन मतलब ये है कि ये नहीं समझते कि ऑन बैलेंस एक बजट मेकिंग या इकोनॉमिक पॉलिसी मेकिंग,
सही,
ये आर्ट और साइंस दोनों है, और इसमें बहुत बैलेंसेस जो आती है कि मुख्तलिफ किस्म की है।
सही,
जो तकाजे हैं वो उनका एक
पूरा होना चाहिए,
उसको बैलेंस में रखना पड़ता है, लेकिन वो बैलेंस यहाँ पर नहीं है हमारे यहाँ पाकिस्तान में, और नज़र भी नहीं आ रहा अभी, तो मुझे उम्मीद नहीं है कि अगले साल में भी ये कुछ करेंगे।
या ये हदफ हासिल हो चुके। बहुत शुक्रिया सैयद नवाब हैदर नकवी साहब, डिस्टिंग्विश्ड नेशनल प्रोफेसर ऑफ इकोनॉमिक्स, डायरेक्टर जनरल फेडरल उर्दू यूनिवर्सिटी, آف سائنس اینڈ ٹیکنالوجی، آپ نے ہمیں جوائن کیا، آپ کا بہت شکریہ، اور ہم شکر گزار ہیں شیخ فیاض الدین صاحب کے بھی. اور ہم نے گفتگو اسی ریفرنس میں اور بھی کی ہے سلمان شاہ صاحب سے، فارمر فائنانس منسٹر سے. چند سیکنڈ ہم ان کی ساؤنڈ بائٹ سے اور سنواتے ہیں اس سے پہلے کہ ہم اگلے سیگمنٹ میں جائیں. اور ان سے ابھی ہم نے یہی سوال کیا تھا کہ آپ کی تنقید اپنی جگہ پہ، لیکن پاکستان کی معیشت جہاں پہ کھڑی ہے وہاں پہ ٹیکس پیئرز کی تعداد بہت کم ہے، ایگریکلچر پہ بہت زیادہ انحصار ہے، لیکن اس کے باوجود ہمیں فوڈ پروڈکٹس جو ہیں وہ دنیا سے امپورٹ کرنا پڑتی ہیں، تو ان حالات میں حکومت سے یا بجٹ بنانے والوں سے اتنی زیادہ توقعات کیوں کر رکھی جائیں؟ اس کو انہوں نے کیسے رسپونڈ کیا، آئیے سنتے ہیں.
نہیں دیکھیں نا، اگر آپ نے امپلائمنٹ کو جسٹیفائی کرنا ہے تو اس کے لیے تو میں نے کہا نا کہ انویسٹمنٹ کرنی بڑی ضروری ہوگی، اور انویسٹمنٹ پرائیویٹ سیکٹر نے کرنی ہے، جس کے اوپر آپ نے آلریڈی جس کی پروفٹیبلٹی ڈاؤن ہے، اور اس ڈاؤن پروفٹیبلٹی میں آپ ہیوی ٹیکسیشن کر رہے ہیں. اس کا تو بیسکلی جو آپ کے پاس آ جاتا ہے آپشنز جو ہیں وہ ٹائمنگ کے ایک آپشنز ہو سکتے ہیں. اگر یہی سیکٹر خاصا پروفٹیبل ہوتا اور اس میں منافع آتا، کمپیٹیٹو ہوتا، تو بائی آل مینز آپ اس کے اوپر ٹیکسز لگاتے. لیکن یہ اس ٹائم پہ ٹیکس اس طرح سے لگانا کہ آپ کی انویسٹمنٹ آگے لو ہے اور لو ہو جائے گی، اور جابز آپ کو چاہیے، آپ کی پاپولیشن بلج ہے جس میں یوتھ بلج جس کو ہم کہتے ہیں، 62% آپ کے 25 سال سے نیچے ہیں نوجوان، اور ہر سال آپ کو 30 لاکھ نئے روزگار کے مواقع چاہیے، جس کے لیے آپ کو اکنامک گروتھ چاہیے کوئی 7-8%. اور اس 7-8% اگر آپ نے اکنامک گروتھ کرنی ہے تو ایک طرف تو وہ آپ کا انویسٹمنٹ زیادہ ہونی چاہیے، دوسری طرف پرائیویٹ سیکٹر پروفٹیبلٹی اور کمپیٹیٹیونیس بہتر ہونی چاہیے. نا ایشو یہ ہے کہ آپ کو آئی ایم ایف کا پروگرام 3 سال سے اب یہ چل رہا ہے، اس کا ایم تو ڈیفینیٹلی اسٹیبلائزیشن ہی تھا، اور وہ کوئی گروتھ اورینٹیڈ پروگرام تو ہے نہیں ہے. لیکن وہ آپ کو ایک موقع دیتا تھا کہ آپ اپنی ریفارمس کر لیں، مثلا انرجی سیکٹر جو ہے وہ پوری طرح آپ کا اکانومی کے اوپر بوجھ بنا ہوا ہے، جس میں ایک ایسا سیکٹر ہے جس میں کوئی امپروومنٹ نہیں ہوئی پچھلے، بلکہ پچھلے 7 سال سے کوئی امپروومنٹ نہیں ہوئی کہ اس کی پاور جنریشن بہتر ہو جائے، یا اس کی کاسٹ آف پاور جنریشن وہ کم ہو جائے، یا اس پروڈکشن جو ہے وہ.
پروگرام جہاں رنگ میں آپ کا خیر مقدم. ہم نے تفصیل سے بات کی ہے پروگرام کے پہلے حصے میں پاکستان کے اندر پیش ہونے والا سال 2015-2016، اس کا بجٹ اور اس کے مختلف حوالوں سے ہم نے گفتگو کی. پروگرام کے حصے میں ہم بات کریں گے پاکستان کے اندر خواتین کے ووٹ دینے کے حق کے اوپر. خیبر پختونخوا اور قبائلی علاقوں میں یہ معاملہ تقریباً تمام انتخابات میں ابھر کے سامنے آتا ہے، جہاں پہ کہا یہ جاتا ہے کہ وہ تمام سیاسی جماعتیں بھی جو اپنے آپ کو جمہوریت کی علمبردار کہتی ہیں، جو اپنے آپ کو روشن خیال جماعتیں کہلانا پسند کرتی ہیں، ان کا بھی آپس میں اتفاق رائے سے یہ وہاں پہ یہ فیصلہ کیا جاتا ہے کہ خواتین پولنگ بوتھ پہ نہ آئیں. ابھی پچھلے دنوں میں ایک ضمنی الیکشن ہوا دیر کے اندر، اور اس میں کسی ایک خاتون نے بھی ووٹ کاسٹ نہیں کیا، جس پہ الیکشن کمیشن نے جب تنقید سامنے آئی تو انہوں نے ایکشن لیا اور ان انتخابات کے نتائج کو کالعدم قرار دیتے ہوئے نئے انتخابات کرانے کا فیصلہ کیا ہے. سوات کے اندر ابھی یہ جو انتخابات ہوئے ہیں وہاں پہ بھی یہ کہا جا رہا ہے کہ خواتین کو ووٹ ڈالنے کا حق نہیں دیا گیا بہت سارے پولنگ اسٹیشن پہ. اور آج اسی ریفرنس میں پشاور میں پریس کلب کے باہر اعتراضات بھی سامنے آئے، اور خواتین کے کچھ جو ایکٹیوسٹ گروپس ہیں انہوں نے مظاہرے بھی کیے. اس پہ ہم بات کرتے ہیں پروگرام کے حصے میں، اور ہمیں جوائن کر رہے ہیں پروگرام میں عنایت اللہ صاحب، منسٹر فار لوکل گورنمنٹ الیکشنز اینڈ رورل ڈیولپمنٹ، اور ہمارے ساتھ ہیں کنور محمد دلشاد صاحب، فارمر سیکرٹری الیکشن کمیشن، اور ہنا پترس، سوات بیسڈ ایکٹیوسٹ ہیں. ہم کوشش کر رہے ہیں کہ ان سے بھی ہمارا رابطہ ہو اور وہ ہمیں ایک گراؤنڈ پکچر جو ہے وہ بتا سکیں. عنایت اللہ صاحب چونکہ ٹریول کر رہے ہیں، پہلے ہم ان سے بات کر لیتے ہیں. عنایت اللہ صاحب بہت شکریہ آپ کا، آپ نے ہمیں جوائن کیا ہے. آپ کی جماعت نے وہ الیکشن جیتا تھا دیامیر کے اندر، جماعت اسلامی نے، اور اس کو کالعدم قرار دینا پڑا الیکشن کمیشن کو چونکہ خواتین کے ووٹ نہیں تھے. کیا وجہ ہے وہ سیاسی جماعتیں بھی आपका ताल्लुक तो कहा जाता है कि चलो दाएं जानेब आपका झुकाव है या दाएं बाजू की जमात है, लेकिन जो लेफ्टिस्ट पार्टीज हैं वो भी वहाँ पे इत्तेफाक करती हुई नजर आती हैं। क्या कबायली रिवायात इतनी मजबूत हैं कि वो ख्वातीन के बुनियादी हक को जो कॉन्स्टिट्यूशन के अंदर दर्ज है, जो मजहब के अंदर दर्ज है, उसको भी वो वायलेट कर सकती हैं?
मेरा ख्याल इसमें कुछ बुनियादी मसाइल है। एक तो ये है कि ख्वातीन यहाँ पर्दे का कल्चर आम है, ख्वातीन घरों से ज्यादा नहीं निकलती हैं और उन जगहों पे नहीं जाती हैं जहाँ वो मिक्सअप होती हैं मर्दों के साथ। तो सच ये बात नहीं है कि ख्वातीन के वोटों के लोग मुखालिफ हैं, लेकिन इंतहाई सख्त पर्दे का एक कल्चर है और उसके नतीजे में ख्वातीन खुद भी रिस्ट्रेंट का मुजाहरा करती है और ख्वातीन वो लोकल कल्चर जो है वो विलिंगली उसको ऑनर करती है। मेरे ख्याल इसकी तीन चार चीजें ऐसी होंगी,
लेकिन इनायतुल्लाह साहब आप इसको तो एग्री करेंगे, पर्दा बिल्कुल ऑनर करते हैं पर्दे की इस कल्चर को, लेकिन
मेरा ख्याल है चार पांच चीजें ऐसी करनी होंगी कि इसके नतीजे में ख्वातीन वोटों के लिए निकले। एक इनेबलिंग एनवायरमेंट हो, वो ये है कि पोलिंग के दिन ऐसे इंतजाम हो कि ख्वातीन के लिए अलग पोलिंग स्टेशन हो और उसमें फीमेल स्टाफ हो और सिक्योरिटी का पूरा इंतजाम हो।
सही।
एक ही बात। दूसरी बात यह है कि ख्वातीन के लिए फ्यूचर के अंदर ये जरूरी है उनको एम्पावर करने के लिए कि फीमेल एजुकेशन है, जितनी भी सिविल राइट्स एक्टिविस्ट हैं, ख्वातीन की तंजीमें हैं, बैन अल-क़ौमी इदारे हैं जो मतलब जोर देते हैं, मेरा ख्याल है इस पे इन्वेस्ट करना होगा। हमारा तो ये है, मैं ज़ाती तौर पे भी काम कर रहा हूँ कि मेरे एजुकेशन का जो मुझे शेयर मिलता है स्कूल्स का तो मैं 70-80% जो है वो फीमेल एजुकेशन के कर रहा हूँ। यानी कॉलेजेस का मुझे शेयर मिलता है तो मैं फीमेल एजुकेशन की तरफ जाता हूँ, स्कूल्स का मुझे मिलता है तो मैं फीमेल एजुकेशन की तरफ जाता हूँ। तो मेरा ख्याल ये दूसरा वो मामला है कि जिसमें हमें तीसरा रास्ता है वो मुझे ये लगता है कि इसमें अवेयरनेस कैंपेन चलाने की भी जरूरत है। और चौथा ये है कि मेरा ख्याल है कि इस वक्त जो करंट लॉज है उसके अंदर अगर ख्वातीन नहीं निकलती हैं, आबादी का एक सेगमेंट नहीं निकलता है, तो ये तो इलेक्शन कमीशन ने भी लोअर के इलेक्शन को सेट असाइड कर दिया, लेकिन इसके अंदर इलेक्शन कमीशन के साथ कोई दलील नहीं है। ये इलेक्शन कमीशन ने लोगों के एहतजाज और प्रोटेस्ट के ऊपर किया, इसके बारे में लेजिस्लेशन होने चाहिए।
अच्छा, ये सारे जो भी आपने इनिशिएटिव गिनवाए हैं ये सारे के सारे आपके करने के हैं, जितना इनेबलिंग एनवायरमेंट की आपने बात की है ये केपीके की पार्लियामेंट करेगी, आप करेंगे?
हमारा नहीं है, मैंने गिनवाया है। इन ये तालीम का तो जो गवर्नमेंट के अंदर होते हैं वो तो लॉन्ग टर्म है, मैं बिल्कुल इसका कायल हूँ। मतलब हमारी इस मैं अपने लेवल पे अपने अपर दीर के अंदर मुझे जितनी भी स्कूलों का कोटा मिलता है मैं उसके 70-80% फीमेल के लिए दे रहा हूँ और वो ऑन ग्राउंड आप चेक कर सकते हैं। जो जहाँ तक इलेक्शन की थिंग इनेबलिंग एनवायरमेंट की बात है तो मेरा ख्याल है वो इलेक्शन कमीशन की जिम्मेदारी है, वो प्रोविंशियल गवर्नमेंट से सपोर्ट मांगे, लॉजिस्टिक सपोर्ट मांगे, लेकिन उसके लिए भी वक्त दरकार होगा। वो प्रॉब्लम ये है कि यहाँ हमारे यहाँ फीमेल ह्यूमन रिसोर्स अवेलेबल इस वक्त नहीं है, ना ख्वातीन टीचर इतने बड़े पैमाने पे मौजूद है, ना पुलिस के अंदर सिक्योरिटी के लिए इतने बड़े पैमाने पे मौजूद है, इसलिए ये एक फौरी नहीं है, लेकिन इसकी लॉन्ग टर्म बेसिस पे काम करना होगा। फौरी तौर पे तो आप ये कर सकते हैं कि ख्वातीन के कुछ मतलब एक सेगमेंट आप उसको निकाल सकते हैं और उस पे जाहिर है अब ये ब्रेक थ्रू हो गया है जो लोअर दीर के अंदर और अपर दीर के अंदर बल्दियाती इलेक्शन हुई है उसमें बाद बड़े पहाड़ों के ऊपर ख्वातीन निकल आई हुई हैं और बड़े कंजर्वेटिव जगहों के अंदर भी आई हैं, उनको किसी ने रोका नहीं है। मुंडा तिमरगरा
जी मिनिस्टर साहब इनायतुल्लाह साहब हमारे साथ रहेगा एक सेकंड जी, हम एक खातून एक्टिविस्ट की इनपुट यहाँ पे लेना चाहेंगे। स्वात से उनका ताल्लुक है और ये भी वो इलाका है जहाँ पे एक वक्त में बड़े इत्तेफाक राय के साथ ख्वातीन को रोका गया, उन पे खासा दबाव है, ट्राइबल कल्चर को रिफ्लेक्ट करता है अगरचे बंदोबस्ती इलाकों में। स्वात से हमारे साथ हैं हिना बत्रस। हिना, ये बताइएगा, हमारे मिनिस्टर साहब ये कह रही हैं कि कल्चर एक उसकी रीज़न है, दूसरा कुछ बड़े जेन्युइन रीजन्स भी हैं कि वो कहते हैं कि वो स्टाफ वो अमला ख्वातीन के इतनी तादाद में मौजूद नहीं होता, और तीसरा ये कि ख्वातीन बजाते खुद भी शायद पर्दे की लिहाज करते हुए या उस कल्चर को फॉलो करते हुए वो खुद वोट नहीं देना चाहती हैं बहुत सारे इलाकों में। क्या ऐसा ही है जी? हिना, आप मेरी आवाज सुन सकती हैं? जी हिना पत्रस, आप मुझे सुन सकती हैं?
कि उन्हें ये पता ही नहीं है कि वोट की अहमियत क्या होती है,
अब हम सुन पा रहे हैं
इलेक्शन क्या होता है।
जी जी।
तो मैं बजाते खुद ये समझे, एक तो हमारे यहाँ पर ये कि पख्तून कल्चर जो है इनका, यूं समझ लें कि वो एक किस्म का रिलीजन है लोगों का, वो उसे अपना मजहब मान के तो बस उसी को ही फॉलो करते हैं।
जी हिना की आवाज़ हम तक पहुंचना बंद होगी, कोई टेक्निकल प्रॉब्लम्स हैं। कुंवर मोहम्मद इरशाद साहब, आपसे हम माजरत भी चाहेंगे, काफ़ी देर से आप हमारे साथ होल्ड पे हैं। आपने मिनिस्टर साहब की गुफ्तगू भी सुनी है और एक चंद सेकंड की बाइट आप हिना पत्रा साहिबा के भी सुन सके हैं। अब ये जो इलेक्शन कमीशन जिस तरह से असर्ट कर रहा है, आपके ख्याल में ये कितना ज़रूरी है और पहले भी था कि खवातीन के जो वोट ऑफ राइट है उसको यकीनी बनाया जाता?
शोरी तौर पर ठीक है, अनायत साहब ने अपना एक सरकारी पॉइंट ऑफ व्यू पेश कर दिया है
जी,
लेकिन गुजारिश यह है कि इलेक्शन कमीशन पाकिस्तान बाकायदा ख्वातीन के लिए अलहदा पोलिंग स्टेशन बनाता है, बाकायदा अलहदा पोलिंग बूथ होते हैं
सही।
और हफ्ते मकदूर कोशिश होती है कि उसका अमला भी ख्वातीन पर ही मुश्तमिल होता है। अब इस तरह जो ये हुआ है सूबाई असम्बली की सीट के ऊपर 95 पर, जहाँ साजुल्लाह साहब की जगह जो सीट खाली हुई थी, उस पर सबसे बड़ी अहम बात यह है कि वहाँ 53,000 यानी 53,000 खवातीन के वोट मौजूद थे, एक वोट भी कास्ट नहीं हुआ।
सही।
ये एक बहुत बड़ी बात, इसमें कबायली इसमें सबसे बड़ी बात है कि सारे सियासी पार्टियों ने मिलकर ये माहदा किया होता है, ये अपने अपने के आपके खवातीन को उन्होंने बाहर निकलने की इजाजत।
लेकिन कंवर साहब इसमें एक बड़ा तजाद है, एक खुला तजाद ये है कि वो सारी जो इवन राइटिस पार्टीज हैं उनकी खवातीन असेंबली के अंदर तो पहुंच जाती है। जी हाँ।
अपनी हकायक बयान करें, कोई शर्माने वाली बात नहीं है। वह कह रहे हैं कि हमारे एक कबायली सिस्टम में एक रस्म और रिवाज है, अब वो कहना जी इलेक्शन कमीशन की जिम्मेदारी है या जनाब दोनों ने दलाइल दिए, वो सारे वो टेक्निकल नॉन टेक्निकल बातें थी, उसमें कोई हकीकत नहीं थी इसके अंदर। असल बात ये होती है कि हाँ बाकायदा एक माहदा होता है, बाकायदा एक रस्म और रिवाज के तहत उनको कहा जाता है कि कोई भी खवातीन जो है यहाँ अपने इलेक्शन में अपने वोट कास्ट नहीं करेंगे, बाकायदा माहदा होता है शरीफाना तरीके से। बाद में गलतियां की, माजी में राइटिंग में नहीं आए तमाम सियासी पार्टियों ने, अब राइटिंग में नहीं हुआ, वो जबानी तरीके से उनको थ्रेट दे दिया गया कि खवातीन नहीं आएंगी। अब इलेक्शन कमीशन पाकिस्तान ने बहुत बड़ा एक तारीखी कदम उठाया, पहली मरतबा इलेक्ट्रल हिस्ट्री में कि उन्होंने इस इलेक्शन को काजम करार दे दिया। अब ये सिपाह इलावा पिशावर हाईकोर्ट में केस गए हैं, लेकिन मुमकिन है पिशावर हाईकोर्ट भी या हमारी अदलिया जो है वो आवाम की राय को सामने रखेगी और उनकी अपील को रद्द करेगी। और अब ये जो इलेक्शन कमीशन ने जब कदम उठाया, अब इससे अच्छा असर पड़ेगा आपको, रस्म और रिवाज का भी, दबाव में भी, कबायली सिस्टम के तहत भी
सही।
अब खवातीन को वो रोकने की जो करते हैं कोशिशें वो अपनी
वो मुश्किल हो जाएगा। इनायतुल्लाह साहब जो कि ट्रैवल कर रहे हैं, उनसे आखिरी सवाल ये कर लेते हैं। इनायतुल्लाह साहब, आपके ख्याल में अब जब जिस कॉन्स्टिट्यूंसी में आप जीते उसी कॉन्स्टिट्यूंसी में दोबारा इंतखाब होने जा रहा है, तो क्या अब यकीनी बनाएंगे आप, क्योंकि यहाँ पे आपकी अक्सरियत है, आपने शो की है अभी हाल ही में, क्या आप यहाँ पे यकीनी बनाएंगे कि खवातीन वोट डाल सके यहाँ पे?
देखिए खवातीन का वोट डालने का मरहला आएगा तो हम खवातीन ही देख सके साबित करेंगे। मैं ये बात कई बार कह चुका हूँ कि जमात इस्लामी, आप देखेंगे कि अगर हमारे अजला के अंदर खवातीन को वोट के लिए निकलना उन्होंने शुरू किया, हमारा मसला यह है कि हमारे रूरल एरियाज के अंदर बहुत ज्यादा हमारा यानी मेजोरिटी है हमारी, और रूरल एरियाज की तकरीबन 60-70% मर्द लिस्ट में है, उनकी खवातीन जरूर के ऊपर है, तो सबसे ज्यादा डैमेज तो खवातीन के वोट ना होने की में हम हो रहे हैं। यानी मेरा ख्याल है कि हमारी फिर जीत जो है वो अपर दिल लोअर दिल की 100% हो जाएगी और यकीनी हो जाएगी, हमें इससे कोई मसला नहीं रहेगा अगर मतलब सारे पॉलिटिकल पार्टीज मिलके
फैसला कर लें,
ये एक कौमी एक कंसेंसस पे डेवलप हो जाता है तो जमात इस्लामी भी कोई मसला नहीं।
एग्जैक्टली, जिस तरह से ये कंसेंसस है कि वोट नहीं डालने देना, ये भी तो हो सकता है कि वोट डालने दें और उसके लिए माहौल जो है वो साजगार बनाया जाए। इनायतुल्लाह साहब बहुत शुक्रिया आपका, आपने भी जो
माहौल बनेगा, रफ्ता रफ्ता बनेगा
जी, होपिंग फॉर द बेस्ट जी, और उम्मीद है कि आप जो कह रहे हैं वो ऐसा हो पाए। हिना, आपको तवक्कु है कि हम बहुत जल्द पाकिस्तान के इस कल्चर में, खासतौर पर कबायली कल्चर के अंदर, ये कोई बड़ी तब्दीली देखें और खवातीन पूरी इंडिपेंडेंस के साथ ना सिर्फ वोट डाल सकें बल्कि कंटेस्ट भी कर सकें?
हाँ जी बिल्कुल, ये तो मेरी दिली ख्वाहिश है कि ऐसा हो, क्योंकि हमारे जो पुख्तून कल्चर है उसमें फीमेल्स जो है वो اتنا مطلب فرنٹ پر نہیں آ سکتی ہیں. پھر یہ ہوتا ہے کہ اگر کوئی فرنٹ پر آ بھی جاتی ہے تو وہ ڈرتی بہت زیادہ ہے کیونکہ ماحول ایسا ہے, پھر تھریٹس وغیرہ ہونا اور ان چیزوں کی وجہ سے جو زیادہ تر فیمیلز جو ہیں وہ سامنے نہیں آتی ہیں. اور پھر اپنے کلچر کو دیکھتے ہوئے فیمیلز جو ہیں وہ ووٹ بھی ڈالنے کے لیے زیادہ نہیں آتی ہیں کیونکہ ان پر ایک دباؤ ہوتا ہے. اور اگر آپ دیکھیں تو ہمارے جو رورل ایریاز ہیں جیسے عنایت صاحب کہہ رہے تھے تو اکثریت تو ہے, لیکن یہ ہے کہ وہاں پر لیک آف اویئرنیس, لیک آف ایجوکیشن بہت زیادہ ہے. تو لوگوں کو جو ہے اویئرنیس کی ضرورت ہے. تو فیمیلس کو تو پہلی بات یہ کہ وہاں جو رورل ایریاز کی جو فیمیلس ہوتی ہیں ان کو تو یہ بھی نہیں پتا کہ ووٹ کیا ہوتا ہے, واٹ از دا میننگ آف ووٹ, ووٹ کیا ہوتا ہے, ووٹر کیا ہوتا ہے, الیکشن کسے کہتے ہیں. تو الیکشن کمیشن آفس پر تو وہ سارا مطلب وہ ملبہ مطلب پھینک رہے ہیں, لیکن یہ ہے کہ ہمیں یہ دیکھنا چاہیے کہ ہم کتنا کنٹریبیوٹ کر رہے ہیں, ہم کتنا کچھ کر رہے ہیں لوگوں کے لیے. یہ تو چاہیے کہ اگر الیکشن آتا ہے یا کچھ بھی اس طرح سے اویئرنیس سیشنز ہونے چاہیے لوگوں کے لیے, ایسی کمپینز کرانی چاہیے کہ لوگوں کو یہ پتا چلے کہ ووٹ کی کیا اہمیت ہے اور ان کا ووٹ جو ہے بذات خود وہ کتنی اہمیت رکھتا ہے ایک حکومت کے لیے, یہ گورنمنٹ کے لیے وہ کتنی اہمیت رکھتی ہے. تو یہ ہے کہ میں میری پوری یہی خواہش اور کوشش بھی ہے کہ آئندہ وقتوں میں جو ہے ہماری جو فیملز ہیں وہ سامنے آئیں
اور اپنا ووٹ جو ہے وہ رائٹ اس کو ایگزیکیوٹ کریں,
ووٹ بھی ڈالیں. ہاں جی بالکل,
بہت شکریہ حنا بطرا صاحب نے ہمیں جوائن کیا سوات سے. آپ ایکٹیوسٹ ہیں, آپ بذات خود بھی کنٹیسٹ کرنا چاہ رہی تھیں, پولیٹیکلی بھی آپ ایکٹیو ہیں, آپ کا بہت شکریہ آپ نے ہمیں جوائن کیا. قمر دلشاد صاحب آپ اس کو سم اپ کیجیے گا جو ہم نے حنا سے پوچھا, جس طرح سے الیکشن کمیشن اب اسرٹ کر رہا ہے آپ کو لگتا ہے کہ چیزیں تبدیل ہوں گی؟
نہیں, بہت اہم تبدیلیاں ہو رہی ہیں, اس میں ہماری سول سوسائٹیوں کا بڑا اہم کردار ہے. لیکن اب یہ چاہیے کہ صوبائی گورنمنٹ جو ہے ہماری خیبر پختونخوا کی, ان کو بھی چاہیے بہت زیادہ اپنی پبلک کے اندر تشہیر کریں, ایڈورٹیزمنٹ کریں اور خواتین سے کہیں کہ اپنا ووٹ بلا خوف و خطر اپنا ووٹ کاسٹ کرنے کے لیے آپ پولنگ اسٹیشن پہنچیں.
ایک تو یہ خیر نیشنل اور پروونشل اسمبلی کی بات ہے, یہ جو خاص طور پہ جو لوکل باڈیز الیکشنز ہیں اس کے اندر پھر خاص طور پہ پارٹیسپیشن اس میں وہ بڑھنے کا امکان زیادہ ہو جاتا ہے آپ کے خیال میں یہ کم ہو جاتا ہے؟
نہیں, اس میں ظاہر ہے کہ خواتین کا ووٹ کاسٹ کرنے سے اس میں ہار جیت کا فیصلہ ہو جاتا ہے. خواتین جو ہوتی ہیں بڑی لبرل ہیں, وہ ایک ظاہر وہ کنزرویٹو نہیں ہوتی, تو انہیں خطرہ ہوتا ہے کہ یہ کنزرویٹو خواتین ہیں کہ ہم سب ہمارے خلاف نہ ووٹ کاسٹ کر جائیں. تو یہ بھی ایک بڑا اہم ہے دخل, ہماری خواتین بڑی لبرل ٹائپ کی ہوتی ہیں.
ایک اور بڑا ایکڈیمک کوسچن ہے دلشاد صاحب, لوگ یہ بھی کہتے ہیں کہ اگر آپ نے خواتین
ظاہر ان کے ہار جیت کا فیصلہ تو خواتین کے ووٹر سے ہوتا ہے, ہماری بیلنس ہے, ہمارے جو ہمارے ووٹر ہیں اس میں تقریباً 52% خواتین کے ووٹ ہیں اور 48% ہمارے میل کے ووٹ ہیں, اس لیے ڈر خوف ہوتا ہے. لہٰذا
یہ بھی بڑا ویسے امپورٹنٹ سوال ہے. دلشاد صاحب چند سیکنڈ میں رسپونڈ کیجیے گا, چند سیکنڈ میں رسپونڈ کیجیے گا, جی قطع کلامی ہو رہی ہے اس کی معافی, چند سیکنڈ میں رسپونڈ کیجیے گا. یہ بھی بڑا امپورٹنٹ ہے کہ خواتین خاص طور پہ جو لٹریسی ریٹ ہے یا جو کلچرل پریشرز ہیں اس کے اوپر, خواتین کتنی انڈیپینڈنٹ ہے, اگر اس کو ووٹ کا رائٹ دے بھی دیا جائے تو وہ اپنی مرضی سے اپنی چوائس سے ووٹ کاسٹ کر سکتی ہے؟
نہیں, وہ تو بڑا مشکل ہے. گھر میں جس زیادہ تر ظاہر ہے کہ میل جو ہے وہاں وہ دیکھتے ہیں کہ ڈومینیٹ کیا کر رہے ہیں, وہ ان کے رجحان کے مطابق ہی انہوں نے اپنا ووٹ کاسٹ کرنا ہوتا ہے. بے شک کتنے تعلیم یافتہ, بہت زیادہ تعلیم یافتہ ہوں تو ٹھیک ہے, وہ اپنی مرضی کا ووٹ کاسٹ کر
شہری علاقوں میں,
ادر وائز تو جیسے گھر کے جو لوگ پبلک کہیں گے, گھر بھائی ہے بہن جو باقی کہیں گے, اس کے مطابق وہ ووٹ کاسٹ.
بہت شکریہ آپ کا,
عام گھر بھی ہوتا ہے یہ.
بہت شکریہ قمر محمد ارشاد صاحب.
جیسے تحریک انصاف کی جو خواتین ہیں وہ اپنی مرضی کا ووٹ کاسٹ کرتی ہیں, مگر ایک خاص نیا شعور پیدا کر دیا عمران خان نے کہ وہ باقاعدہ گھروں میں باقاعدہ لڑائی جھگڑے بھی ہو رہے ہیں, اختلافات بھی ہو رہے ہیں کہ ہم نے عمران خان کا ووٹ دینا ہے.
بہت شکریہ,
ایک بہت بڑا انہوں نے شعور پیدا کیا عمران خان نے. اس لیے باقی سیاسی پارٹیوں کو ڈر ہوتا ہے کہ ایسا نہ ہو کہ یہ اپنے مخالف پارٹی کو وہ اپنا ووٹ نہ کاسٹ کر دیں, لیکن ابھی خواتین زیادہ تر اپنے مردوں پہ جو ہے وہ جس طرح وہ کہیں گے اس کے مطابق وہ ووٹ کاسٹ.
بہت شکریہ قمر دلشاد صاحب, مجھے اس سیگمنٹ کو یہاں پہ وائنڈ اپ کرنا ہوگا. آپ کا بہت شکریہ, آپ نے ہمارے لیے وقت نکالا اور آپ ہمارے ساتھ اس پروگرام میں شریک رہے. سامعین چند سیکنڈ کی ایک بریک کے بعد واپس آئیں گے اور بات کریں گے صدر باراک اوباما جرمنی کا ان کا دورہ, جہاں پہ G7 سمٹ میں وہ شریک ہو رہے ہیں اور خاص طور پہ فوکس ہو سکتا ہے یوکرین کی صورتحال پہ. ایک بریک کے بعد
کیا ڈرون حملے رکیں گے یا جاری رہیں گے؟ دہشت گردی گلوبل چیلنج یا پاکستان کی جنگ؟ عالمی فنڈنگ اور تجارت کے بغیر معیشت کیسے بہتر ہوگی؟
پروگرام جہاں رنگ میں آپ کا ایک بار پھر خیر مقدم. میں ہوں اسد حسن اور پروڈیوسر ہیں ہمارے ساتھ عریشہ خان اور انجم ہیرل گل. ہمارے ساتھ اسٹوڈیو انجینئرز ہیں کارنیلیس اور برائن مارکولی. پروگرام کے حصے میں ہم بات کریں گے صدر باراک اوباما جرمنی وہ روانہ ہو گئے ہیں آج, اور جہاں پہ وہ G7 سمٹ میں شریک ہو رہی ہیں. اس سمٹ میں یہاں پہ آپ کو معلوم ہے کہ دنیا کی 7 بڑی معیشتیں, 7 بڑے طاقتور ممالک اس میں وہ شرکت کر رہی ہیں, اور فوکس جو ہے وہ ٹریڈ کے اوپر ہے. ٹریڈ اس کا بنیادی ایجنڈا ہے, لیکن کہا یہ جا رہا ہے کہ یوکرین کا معاملہ اور خاص طور پہ گزشتہ برسوں میں جو کرائمیا کو الگ کیا روس نے وہ زیر بحث آ سکتا ہے, اور یوکرین کے اندر جو رشین انوالومنٹ ہے مبینہ طور پہ اس پہ بات ہو سکتی ہے. تو یہ سرفہرست آ سکتا ہے ایجنڈا. یوکرین کو بھی اعزازی طور پہ G8 کے اندر وہ رکھا گیا تھا, ایک G8 گروپ بنا تھا, لیکن یوکرین میں رشین کریکٹر یا کردار کی وجہ سے اس کو باقی ممالک نے اس گروپ میں سے ایکسپیل کر دیا تھا. تو یہ معاملہ کتنا سینسٹیو ہوگا, اور یہ فورم کیا کوئی فعال کردار ادا کر سکتا ہے یوکرین کے معاملات کو دیکھنے میں یا ان کو سیٹل کرنے میں, اس پہ ہم بات کریں گے. اور ساتھ ساتھ ہوتی باغیوں کا حملہ, اس میں 4 سعودی فوجی ہلاک ہوئے ہیں, یہ ایک بڑی پیش رفت ہے. تو سعودی عرب سے ہی ہمیں جوائن کر رہے ہیں انٹرنیشنل سیکیورٹی ایشوز کے ایکسپرٹس ہیں ہمارے ساتھ چودھری نعمان ظفر اور فارمر ریسرچ فیلو ہیں ہرسن انسٹیٹیوٹ کے ساتھ. نعمان بہت شکریہ. پہلے اگر ہم اسی G7 سمٹ کی بات کریں اور یوکرین کا کرائسس, آپ کے خیال میں کیا توقعات رکھی جائیں اسے؟
دیکھیے G7 کی جو کانفرنس ہو رہی ہے اس میں کافی سارے امپورٹنٹ ایشوز ڈسکس ہوں گے انشاءاللہ, جس میں یہ بھی کہا جا رہا ہے کہ مڈل ایسٹ کی صورتحال ہے, سیریا کے معاملات ہیں, عراق کے معاملات ہیں, اور اب جو یوکرائن کی بگڑتی ہوئی صورتحال میں تو کہوں گا, کیونکہ کچھ عرصے سے اس میں ایک سٹیل میٹ نظر آ رہا تھا, لیکن اب کچھ حالات بگڑ رہے ہیں, کیونکہ 5-6 دن پہلے ایک اعلان آیا ہے یوکرینین جو ان کے پریمیئر کی طرف سے کہ ایک ہماری فوج کو ایک رشین اٹیک, فل فلیج اٹیک کیے کے لیے تیار رہنا چاہیے. تو بہرحال حالات کچھ گمبھیر صورت اختیار کرتے جا رہے ہیں. تو اب اصل میں یہ بھی تھا کہ ان کو 6 مہینے کی آپ کو یاد ہوگا ریسٹرکشن جب ان پہ لگی تھی, تو جولائی میں وہ ڈیڈ لائن ختم ہو رہی ہے, تو انہوں نے اس پہ بھی غور کرنا تھا کیا اس کو ایکسٹینڈ کیا جائے فردر 6 مہینے کے لیے, یا ان کو ختم کیا جائے, یا ان کو اور ٹائٹ کیا جائے. تو حالات کو دیکھتے ہوئے فرانس کے علاوہ تقریباً تمام ممالک اس چیز کے اوپر زور دے رہے ہیں کہ ان کو ریسٹرکشن کو کچھ ٹائٹ کیا جائے, اور رشیا کو مجبور کیا جائے کہ وہ یوکرین کے اندر اپنی مداخلت کو بند کرے اور نارملائزیشن کی طرف حالات کو لے جایا جائے. لیکن مجھے نہیں لگتا کہ رشیا اس چیز کے لیے تیار ہے, کیونکہ وہ رشیا یہ سمجھتا ہے کہ کیونکہ یوکرین اس کی بالکل نیبرہڈ میں ہے, اور یہ ویسٹرن کنٹریز انکلوڈنگ یو ایس سے مداخلت کرتے رہتے ہیں, تو وہ اس نے اسرٹ کیا تھا اور کریمیا کو اس نے انیکس کیا اپنے ساتھ, اور ویسٹرن ممالک یہ سمجھتے ہیں کہ رشیا ابھی سوویت دور کی لیگیسی اپنے ساتھ لیے ہوئے ہے, اور وہ اپنے آس پاس کے ملکوں کو یاد دلاتا رہتا ہے کہ میرے بغیر آپ کوئی فیصلہ نہیں کر سکتے. تو میرا خیال یہ ایک اہم ایشو ہوگا جس کے اوپر بات ہوگی وہاں پہ.
ہم نعمان آپ سعودی عرب میں موجود ہیں, خاص طور پہ ہم دیکھ رہے ہیں کہ وائلنس کے اعتبار سے سعودی عرب آج کل خبروں میں ہے. غالباً یہ بھی بہت ریئر ہے کہ سعودی عربیہ کے فوجیوں کو سرحد کے اوپر چیلنج کا سامنا ہوا ہو. جب یہ یمن کے اندر کرائسس شروع ہوا تو شروع میں رپورٹ ہوا تھا کہ ان کے 2 فوجی مارے گئے. ابھی تازہ ترین ایک حملہ ہوا ہے ہوتی باغیوں کا, 4 فوجی اس میں مارے گئے, اور اس کے علاوہ سعودی عربیہ میں گزشتہ جو 2 جمعے تھے اس میں یہ کے بعد دیگر سوسائڈ اٹیکس بھی ہوئے, لیکن اہل تشیع کی مساجد کے اوپر. تو سعودی عرب کے اندر یہ ڈیولپمنٹس ان کو کیسے دیکھا, کیسے لیا جا رہا ہے؟
دیکھیں یہ کافی عرصے سے اگر آپ دیکھیں مڈل ایسٹ کی ایز اے ٹوٹل حالات کچھ خراب نظر آ رہے ہیں, اور اسی کی جڑیں ہم جڑ تو آپ نہیں کہیں گے, ہم یہ کہیں گے کہ اسی سے ریلیٹڈ کچھ چیزیں یہاں پہ بھی ہوئی ہیں, کیونکہ جن 2 دھماکوں کا آپ نے ذکر کیا جو کنسیکیوٹو فرائیڈیز کو ہوئے ہیں, تو اس کی ذمہ داری ISIS نے قبول کی تھی, لیکن اس کی پریزنس اتنی ٹینجیبل نظر نہیں آئی یہاں پہ, کیونکہ میں خود ریاض جاتا رہتا ہوں اور وہاں کچھ لوگوں سے ملتے بھی رہتے. تو انہوں نے کچھ ایسی رپورٹس آئی تھیں کہ انہوں نے کچھ ریاض میں, کچھ دمام میں, اور کچھ مطلب جب جو بارڈر ہے آپ کا دمام اور مطلب سعودی عربیہ اور بحرین کے درمیان, یہاں پہ کچھ لوگوں کو انہوں نے پکڑا تھا جو کہ ویپنز جو ہے اسمگل کرنے کی کوشش کر رہے تھے. تو یہ چھوٹے چھوٹے معاملات ہوتے رہتے, لیکن ان دھماکوں نے ISIS کی جو پریزنس ہے اس کو کچھ شکوں کو شبہات کو کچھ ابھار دیا ہے. نمبر ایک تو یہ ہوگی بات. دوسری بات یہ ہے کہ اب اس کا جو بڑا فیکٹر ایک اور نظر آتا ہے کہ جو USA اور ایران کے درمیان, اس کو میں ریپروچمنٹ تو نہیں کہوں گا, لیکن پھر بھی ایک مطلب حالات میں بہتری نظر آئی ہے جو یہ ابھی نیوکلیئر डील होने वाली है और तो उसमें मुझे नजर आ रहा है कुछ पॉजिटिविटी नजर आएगी कि 30 जून को देखते हैं कि क्या होता है। तो उसकी वजह से सऊदी अरेबिया कुछ खफा था इस मामला के ऊपर और वो चाहता था कि सिक्योरिटी के हालात जो कि पहले ये यूएसए के साथ मिलकर तय करता था, अब इस दफा इसने असर्ट किया है और उसने कोशिश की है कि मैं खुद इसकी जिम्मेदारी उठाऊं। और ये यमन की जो सूरत हाल और यमन के ऊपर जो बमबारी है ये इसी की एक मिसाल है कि सऊदी अरेबिया ने अपनी सिक्योरिटी की जिम्मेदारी खुद उठाई है और अपना एक इतिहादी ग्रुप बनाया और उन्होंने बमबारी भी की है। तो उसके रिएक्शन में होती बागी आते रहते हैं नजरान और ये जो नजरान का जो बॉर्डर है नीचे, तो उसमें इन्होंने एक दफा पहले भी कुछ मोटर शेल्स फायर किए थे और इस दफा भी इन्होंने किए हैं, जिसमें से कुछ खबरों के मुताबिक दो कुछ कहते हैं चार जो इनके सऊदीज हैं वो मतलब शहीद हुए हैं। तो बहरहाल ये जो रीजन के हालात हैं उसमें कोई मतलब कोई ऐसी बात नहीं है जो हम कहेंगे कि आउट ऑफ कॉन्टेक्स्ट है।
बहुत शुक्रिया चौधरी नुमान जफर, आपने हमें ज्वाइन किया हमारे साथ, आप रहे आपका बहुत शुक्रिया। सामिन चंद सेकंड के एक ब्रेक के बाद वापस आएंगे और बात करेंगे स्पोर्ट्स क्रिकेट पे, पाकिस्तान का डोमेस्टिक सेटअप उसको कैसे बेहतर किया जा सकता है एक ब्रेक के बाद।
व्हाट्सअप पाकिस्तान, क्या सीन है पाकिस्तान, जानिए facebook.com/voaurdu या twitter.com/urduvoa, हमसे राब्ता कीजिए urduvoa.com पर। व्हाट्सअप पाकिस्तान, क्या सीन है पाकिस्तान, urduvoa.com।
प्रोग्राम जहांरंग में आपका खैर मकदम, मैं हूं असद हसन। बात करेंगे प्रोग्राम के आखिरी हिस्से में हम स्पोर्ट्स पे, क्रिकेट पे। पाकिस्तान की बहुत बड़ी तादाद स्पोर्ट्स के अंदर जिनकी दिलचस्पी है, सबसे ज़्यादा दिलचस्पी क्रिकेट में है और पिछले कुछ बरसों में खास तौर पे पाकिस्तान की क्रिकेट की जो परफॉर्मेंस है वो डिटीरियोरेट हुई है, तनजली का शिकार हुई है, आलमी रेटिंग में रैंकिंग में भी उसको मुश्किल का सामना है, दहशतगर्दी के मामलों ने भी क्रिकेट को हल्ट किया है और पाकिस्तान जो बहरहाल कहीं पे पांचवें चौथे छठे नंबर पे नज़र आता था उसको बहुत तेज़ी से वो उसने स्लाइड डाउन किया ओडीआई रैंकिंग में भी और टेस्ट रैंकिंग में भी। और अभी कहा यह जा रहा है कि पाकिस्तान का अलमिया यह नहीं है कि टीम अच्छा परफॉर्म नहीं कर रही, मुश्किल यह है कि जो नया टैलेंट जिसको इंजेक्ट किया जाता है टीम के अंदर वो भी कोई ज़्यादा पोटेंशियल वहाँ पे नज़र नहीं आ रहा। और ओपनली पाकिस्तान क्रिकेट बोर्ड के चेयरमैन ने इस बात को तस्लीम भी किया है कि पाकिस्तान का जो डोमेस्टिक क्रिकेट का सेटअप है उसके अंदर जो स्टैंडर्ड्स हैं इंटरनेशनल, वहाँ पे अगर उनको सामने रखा जाए तो बहुत कमियाँ नज़र आती हैं। इन कमियों को कैसे दूर किया जा सकता है, इन खामियों को कैसे इम्प्रूव किया जा सकता है, इस पर हम बात करेंगे। उमेर अलवी हमारे साथ हैं, स्पोर्ट्स जर्नलिस्ट हैं, राइटर हैं स्पोर्ट्स। याह्या हुसैनी हमें ज्वाइन कर रही हैं, स्पोर्ट्स एंकर, स्पोर्ट्स जर्नलिस्ट। और जलालुद्दीन साहब फॉर्मर टेस्ट क्रिकेटर, पाकिस्तान के डोमेस्टिक क्रिकेट को बहुत करीब से देख रहे हैं और फॉलो कर रहे हैं। हमारे पास 10 मिनट हैं सेगमेंट के लिए। जलालुद्दीन साहब, आपसे अगर हम गुफ्तगु का आगाज करें, आपने डोमेस्टिक क्रिकेट को आप हेल्प भी कर रहे हैं, सपोर्ट भी कर रहे हैं, एक बड़ी जो डिबेट अक्सर होती है वो ये कि जी टीमें कम हों और वहाँ पे स्क्रूटनी ज़्यादा हो, बेहतर पोटेंशियल के लोग हों और जब वो इंटरनेशनल टीम के लिए इंटरनेशनल गेम में शामिल हों तो उनके स्टैंडर्ड्स वही हों जो डोमेस्टिक क्रिकेट के अंदर वो खेलते हुए आ रहे हैं, उनको मुश्किल ना हो। ऑस्ट्रेलिया का मॉडल इसलिए सामने रखा जाता है। आपके ख्याल में कितना टाइमली आप पाकिस्तान की जो इंतज़ामिया है क्रिकेट की वो इसका नोटिस ले रही है और कैसे इम्प्रूव किया जा सकता है डोमेस्टिक स्ट्रक्चर को?
जी, बड़ा अच्छा आपने क्वेश्चंस किया और आपने ऑलमोस्ट वजह भी उसकी खुद ही बता दी है। मेरे पॉइंट ऑफ व्यू से जो है, यहाँ पे एक वक्त में 10 टीमें पार्टिसिपेट करेगी, अब से 3 साल पहले फर्स्ट क्लास की ना,
सही।
अचानक ही इन्होंने एक नया फॉर्मेट बनाया जिसमें 22 टीमें पहले हुई और 25 हो गई। तो आप खुद ये देखेंगे जब आपके पास एकदम से 10 से 20 टीमें हो जाएंगी तो वो प्लेयर जिन्हें हम फर्स्ट क्लास क्रिकेटर कहते हैं या फर्स्ट क्लास लेवल के प्लेयर, वो अवेलेबल नहीं होंगे। या तो वो जूनियर खेलने लगे या फिर ये होगा जो लोग रिटायर होने वाले थे वो खेलने लगे, तो क्वालिटी ऑफ क्रिकेट गिर गई।
अच्छा,
इसका एक बैकग्राउंड है, इसका बैकग्राउंड जब तक नहीं समझेंगे आप जब तक ये चीज यहाँ पे सही नहीं हो सकती। यहाँ दो टाइप की क्रिकेट होती है, डिपार्टमेंट फर्स्ट क्लास क्रिकेट खेलते हैं और उसके साथ साथ एक रीजन की क्रिकेट होती है। जो रीजन का कॉन्सेप्ट तो बहुत अच्छा है, मगर जो लोग क्रिकेट को रीजन की चला रहे हैं वो समझ लेंगे, हमारे मार्केट के लोग हैं वो नॉन क्रिकेटर ज्यादा है, उनको विजन नहीं है उनके पास क्रिकेट को मैनेज करने का, उनके अपने पर्सनल वोट लेके आते हैं और वोट देने वालों को कंपनसेट करते हैं जब टीमें बनाते हैं, इसलिए टीम का सिलेक्शन सही नहीं होता। तो एक तो ये बात है कि वो एक ही वक्त में दो फॉर्मेट एक साथ नहीं होने चाहिए। जब रीजन की क्रिकेट हो रही हो तो उसका डिपार्टमेंट भी नहीं होना चाहिए और डिपार्टमेंट के प्लेयर्स जो अपने रीजन से खेल सकते हैं उनको अलाउ होना चाहिए ताकि कॉम्पिटिटिव क्रिकेट हो। दूसरा ये कि मैं जो शेड्यूल है ऑफ फर्स्ट क्लास क्रिकेट वो बड़ा अर्ली और उसका फिक्स होना चाहिए. हमारा हर मैच के बाद तकरीबन चेंज जाता है और उसकी इसको में भी ऑब्लाइज किया जाता है ग्राउंडों को, इस्लामाबाद के ग्राउंडों को ज्यादा ऑब्लाइज किया जाता है. इस तरह की चीजें अगर इम्प्रूव करेंगे हम, छोटी छोटी चीजें, एम्पायरिंग सिफारिशों पर मिलेगी, ग्राउंड अच्छे होंगे, टीमें कम होंगी,
तो स्टैंडर्ड्स बेहतर हो सकते हैं. याह्या हुसैनी आपने भी
खुद स्टैंडर्डाइज होगा
जी. याह्या हुसैनी आप हमें बताइएगा, आपने भी बड़ा करिया क्रिकेट को फॉलो किया है. एक तो हमें ये बताएं कि जो छोटे शहर हैं, हमने बड़ा टैलेंट वहाँ से प्रोड्यूस होता हुआ देखा, बताते खुद इस वक्त जो टीम के कोच हैं वकार यूनिस, वो एक छोटे से टाउन से, एक छोटे से शहर से आए हैं. तो मुझे ये बताएं कि कितना वो फोकस में होते हैं उन टीमों की परफॉर्मेंस. और जैसे जलालुद्दीन साहब ने कहा कि अगर आपने इलेक्टेड बॉडीज बना दी हैं तो वहाँ तो पॉलिटिक्स शामिल हो जाती है, घर से ये बहुत अच्छी बात है, लेकिन उससे कैसे छुटकारा हो, कैसे एक एक्चुअल टैलेंट को वहाँ पर मेन स्ट्रीम में शामिल किया जाए.
असल बात दरअसल है, अमल का दारोमदार नियत पर है. और जो सबसे अफसोस की बात है वो ये है कि पाकिस्तान डोमेस्टिक क्रिकेट को ठीक करने की बात हर साल की जाती है और पाकिस्तान क्रिकेट बोर्ड करता है. और सबसे दिलचस्प बात यह है कि पाकिस्तान क्रिकेट बोर्ड हर साल एक नया फॉर्मेट लेकर आ जाता है डोमेस्टिक क्रिकेट में. और पाकिस्तान क्रिकेट बोर्ड ने जो लास्ट फॉर्मेट के बारे में कहा था, गवर्निंग बोर्ड इसी के ऊपर जो है वो स्टैंड कर रहा था कि तीन साल तक की जो डोमेस्टिक क्रिकेट है ये है इसी फॉर्मेट के हिसाब से चलेगी, लेकिन सिर्फ एक साल के बाद अब वो दोबारा तब्दील किया जा रहा है. ऑन द अदर साइड जो आप बात कर रहे हैं कि छोटे शहरों से कैसे लड़के आ रहे हैं, तो असल अब बात दरअसल ये है कि ये पाकिस्तान क्रिकेट के लिए अलार्मिंग सिचुएशन है कि एक जमाना था कि कराची लाहौर से पाकिस्तान की टीम बना करती थी, लेकिन अब दूसरे शहरों से भी लड़के आ रहे हैं. तो ये
वैसे ये अच्छी बात नहीं है, वो जो लाहौर कराची की पॉलिटिक्स है उससे भी जान छूट जाएगी. जो लड़का बेहतर परफॉर्म कर रहा है वो मेरे जिले झंग से क्यों ना हो, तो वहां से भी वो टीम में शामिल हो सकता है.
असल में अलार्मिंग सिचुएशन की बात बिल्कुल आपने ठीक कहा कि ये तो पाकिस्तान क्रिकेट के लिए अच्छी बात है कि छोटे शहरों से लड़के आ रहे हैं, लेकिन बात दरअसल ये है कि जो पाकिस्तान क्रिकेट ज्यादातर होती है वो कराची और लाहौर ही में होती है. लेकिन ये पाकिस्तान क्रिकेट के लिए अलार्मिंग सिचुएशन इस एतबार से कि पाकिस्तान क्रिकेट का टैलेंट जो है अब उन छोटे शहरों पर डिपेंड कर रहा है, और बड़े शहरों में क्रिकेट जरूर हो रही है लेकिन आपको क्वालिटी प्लेयर्स नहीं मिल रहे.
क्वालिटी प्लेयर्स कैसे ग्रूम किए जाएं? आप ऑस्ट्रेलिया में भी बड़ा तवील अरसा वहां पे रहे हैं, इवन वर्ल्ड कप के बाद भी आप वहां पे मौजूद रहे. ऑस्ट्रेलिया का डोमेस्टिक क्रिकेट मॉडल कैसा है, क्या उसको अडॉप्ट किया जा सकता है पाकिस्तान के अंदर?
असर देखें, बात दरअसल ये है, ऑस्ट्रेलिया के आप डोमेस्टिक क्रिकेट की बात करें या इंग्लैंड के काउंटी क्रिकेट की बात करें, वहां पर अगले सीजन में कब कहां कौन सी टीम किस मैदान पर किससे मुकाबला करेगी वो पहले से हर चीज शेड्यूल होती है. लेकिन पाकिस्तान क्रिकेट में रात को ख्वाब आता है और सुबह टूर्नामेंट जो है वो शेड्यूल कर दिया जाता है. पाकिस्तान क्रिकेट में किसी चीज का कोई निजाम नहीं है और यही पाकिस्तान क्रिकेट की
खराबी की एक आम वजह है. मैं रणवीर साहब को भी लेते हैं हमारे पास,
नहीं कर सकते, इसकी बुनियादी वजह यही है कि उनको कहा जाता है कि जी वो डोमेस्टिक क्रिकेट छोड़कर चले गए, तो ये पाकिस्तान क्रिकेट के लिए सबसे बड़े मसाइल है.
उमर रणवीर साहब, आपके ख्याल में क्रिकेट के जवाल की क्या वजूहत है? और ये बहस तो बड़े तवील अरसे से चली आ रही है, छोटी टीमें हों, थोड़ी टीमें हों, क्वालिटी प्लेयर्स हों, आपने कैसे पाया है?
जी देखिए, पाकिस्तान क्रिकेट टीम जो थी उसका बेहतरीन दौर था 70s और 80s का.
सही,
इस जमाने में इमरान खान कैप्टन थे और आपने देखा होगा उस जमाने में जितने प्लेयर्स आते थे वो सब वर्ल्ड क्लास होते थे. और उसकी बुनियादी वजह ये थी, जो जलाल भाई भी एग्री करेंगे, कि वो सब काउंटी क्रिकेट भी खेलते थे. पता पाकिस्तान में तो अगर हो रहा है तो वो तो खेल ही रहे हैं, लेकिन काउंटी में जाके टीमों को नौ करते थे, उनकी रिप्रेजेंटेशन करते थे, खेलते थे, वहां पे सीखते थे उनसे, और फिर उससे उसकी वो लेके अपने साथ यहाँ आते थे. आप सोचिए कि 83-84 में जब हम इंडिया वहां गए हैं और इंग्लैंड, तो हम इंग्लैंड में जाके उनको हमने हराया है, हमने उनको 87 में आके हराया है. 83 में तो नहीं हराया, 87 में हराया. वो कैसे हराया? हमने उनकी सीखी उनसे ना क्रिकेट वहां जाके.
अब इम्प्रूवमेंट कैसे लाई जाए? अब इम्प्रूवमेंट कैसे लाई जाए?
अब 92 में भी हमने किया. अब प्रॉब्लम सबसे बड़ा ये है कि हमें बोर्ड में जो है, सॉरी टू से, लेकिन लोग जो है सारे वो वही है जो पिछले 20 साल से है. आप मुझे बताइए कि जब जितने बड़े बड़े वाकये हो गए, वो श्रीलंकन टीम पे अटैक हो गया, बोर्ड में कोई तब्दीली नहीं आई.
सही,
बोर्ड तो वही काम करता रहा. तो आप इनकॉम्पिटेंट लोग
को हटाएं, तो आपके ख्याल में अफराद को हटाने से टीमें बन जाएंगी, सिस्टम में क्या तब्दीलियां लाई जाएंगी?
जब आप कोई एक काम नई तेजी से करेंगे तो उसके बाद उसका जो पॉजिटिव इफेक्ट तो पड़ेगा ही पड़ेगा. आप मुझे बताइए, मोहम्मद शमी ने अभी अपना कमबैक किया ना, और वो उन्होंने T20 में अच्छी बॉलिंग की, तो फिर किस अकलमंद ने कहा था कि उनको आप वनडे खिलाए जिसमें उसे पिटे हैं? हमें यही नहीं पता है हमें किस उसके लिए किसको सिलेक्ट करना है. हमने मिसबॉल हक को T20 से हटा दिया, लेकिन मिसबॉल में कौन से बेटर प्लेयर देन द प्लेयर्स जो T20 टीम में खेल रहे थे? हमें जब सिलेक्शन ही सही नहीं होगी, जब उसके ऊपर लोग सही नहीं होंगे, जबकि लोग सारे केपेबल हैं, ये सब कर सकते हैं.
बहुत शुक्रिया आपका,
कोई डाउट नहीं कर रहा है
जी. बहुत शुक्रिया उमर अलवी आपका, याह्या हुसैनी साहब आपके भी आप मशहूर हैं, जलालुद्दीन साहब आपका भी بہت شکریہ کہ آپ نے ہمیں جوائن کیا پروگرام کے سیگمنٹ میں. ہماری خواہش ہوگی کہ ہم اس پہ ایک بڑی طویل ایک گھنٹے کا شو کر سکیں کرکٹ کے حالات کے اوپر اور کیسے یہاں پہ امپروومنٹ لائی جا سکتی ہے. ہم عموماً اس کو ایک سیگمنٹ میں اپنا شوق اور اپنے لسنرز کی جو خواہش ہے اس کو ایڈجسٹ کرنے کی کوشش کرتے ہیں. پروگرام یہاں پہ ختم کرتے ہیں. پروڈیوسر ریشا خان اور انجم ایرل گل, اسد حسن کو اجازت دیجیے. اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.